जिंदगी बेहतर बनाए, मुख्तसर सी जिंदगी है भाइयों, नेकियां कीजिए ना गफलत कीजिए।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله। बुजुर्गों के मदनी चैनल के नाज़रीन, अल्हम्दुलिल्लाह एक बार फिर बुजुर्गों के मदनी चैनल का खूबसूरत प्रोग्राम जिंदगी बेहतर बनाए लेकर आपकी खिदमत में हाजिर हो चुके हैं। इस प्रोग्राम में आपको खुश आमदीद कहते हैं। बुजुर्गों के मदनी चैनल के नाज़रीन, अल्हम्दुलिल्लाह हर मरतबा इस प्रोग्राम की खासियत यह है कि हम एक नए मौजू के साथ, नए टॉपिक के साथ आपकी खिदमत में हाजिर होते हैं। आज भी इंशाल्लाह एक अहम तरीन मौजू पर बुजुर्ग मुबल्लिगीन से गुफ्तगू करेंगे, हमें बहुत कुछ सीखने को मिलेगा। बुजुर्गों के बंदी चैनल के नाजरीन, आजकल हर कोई दुनियावी तौर पर एक दूसरे से आगे बढ़ने की कोशिशों में लगा हुआ है। हर शख्स ये चाहता है कि मैं दूसरे से आगे निकल जाऊं। इस जमाने में अक्सर लोगों ने आगे बढ़ने के लिए, पहला नंबर पाने के लिए जिस चीज को अव्वल दर्जे में रखा और मायार बनाया है वो है माल। इस दुनियावी मालो मता की बढ़ती हुई हवस ने बहुत से लोगों में अच्छे और बुरे की तमीज को खत्म कर दिया। ये मैं जनरल बात कर रहा हूं, इल्ला माशाअल्लाह, जिसे अल्लाह पाक महफूज रखे। जहां जहां भी नजर दौड़ाए बुजुर्गों की बंदी चैनल के नाजरीन, हर आदमी अपना पेट भरने में लगा हुआ है, चाहे इसके लिए किसी दूसरे इंसान का पेट ही क्यों ना काटना पड़े या किसी की बची हुई एक पाई ही क्यों ना हो, उसे हड़प करने में दरेग नहीं किया जाता। कभी अपने ही भाई बहन का मीरास का हिस्सा रोक लिया जाता है, तो कभी दोस्तियां इस वजह से खत्म हो रही हैं कि मेरा जो कर्जा लिया था वो अभी तक वापस नहीं दिया, तो कहीं गरीब की मेहनत की कमाई से खरीदी हुई जमीन को गसब कर लिया जाता है, तो कहीं रातों रात अमीर बनने के शौक में चोरों और लुटेरों में इजाफा हो रहा है। अल्लाह की बला, आज के प्रोग्राम का मौजू है हक अदा करें। आइए आज के प्रोग्राम में माली हुकूक में कौन कौन सी चीजें शामिल हैं इसके बारे में बुजुर्ग मुबल्लिगीन से सीखेंगे, ताकि हम किसी का माली हक दबाने से बचें। अगर खुदा ना खास्ता किसी का माली हक दबा लिया है तो फौरन तौबा और तलाफी से मामले को हल कर सकें। माल की हवस ने आज बुजुर्गों के बंदी चैनल के नाजरीन बड़ा भारी अक्सरियत लोगों को दीवाना बना रखा है, और माल हासिल करने के लिए बस माल चाहिए, माल मिल जाए और मैं रातों रात अमीर हो जाऊं, ऐसे सपने और ख्वाब देखने वाले माल की हवस में इस कदर मुब्तला होते हैं कि वो वाकई ये तमीज भूल जाते हैं कि माल हलाल है या माल हराम है। मौला कायनात, मौला अली मुश्किल कुशा अलीगुल मुर्तजा के बारे में आता है, एक मरतबा आप मस्जिद तशरीफ लाए तो आपने अपनी सवारी को भारी खड़ा किया, आप मस्जिद में तशरीफ ले जाने लगे तो एक शख्स को आपने अपनी सवारी की हिफाजत पर मामूर किया, भाई जरा मेरी सवारी का ख्याल रखें। जैसे हम भी अमूमन करते हैं, कहीं जाना हो बाइक लॉक करते हैं तो भाई जरा मैं आया, मेरी बाइक का ख्याल रखना, मेरी गाड़ी खड़ी जरा देखते रहना। इस तरह किसी शख्स को आपने कहा कि मेरी सवारी का ख्याल रखना, आप मस्जिद में तशरीफ ले गए, जब बाहर वापस आए तो आपकी सवारी की जो लगाम थी ना वो गायब थी, खच्चर था आपका, लगाम उसकी गायब थी। आप जब ये काम उसके सुपुर करके अंदर तशरीफ ले गए तो आप फरमाते मैंने नियत की थी कि ये मेरी सवारी का की हिफाजत कर रहा है, मैं इसे इनाम में 2 दिरहम दे दूंगा। तो जब वापस तशरीफ लाए तो खच्चर तो मौजूद था, उसकी लगाम गायब थी। खैर आप वैसे ही घर तशरीफ ले आए, آپ نے وہ دو درہم اپنے غلام کو دیے اور کہا جاؤ بازار سے میری سواری کی نئی لگام خرید کر لے آؤ. جب وہ غلام بازار میں گیا تو دیکھا کہ ایک شخص وہی لگام بیچ رہا ہے جو مولا کائنات مولا علی مشکل کشا کے خچر کی تھی. اس نے وہی 2 روپے دیے, وہ لگام واپس لی اور مولا کائنات کی خدمت میں حاضر ہو گیا. وہ سارا واقعہ بتایا کہ حضور والا آپ ہی کی لگام جو خچر پہ لگی تھی مل چکی ہے اور وہ کوئی شخص بیچ رہا تھا, میں نے 2 روپے میں خرید لی. آپ نے فرمایا ہم نے نیت کی تھی جسے حفاظت پر معمور کیا ہے اسے 2 دینار دیں گے, اگر وہ صبر کر لیتا اور جلد بازی نہ کرتا تو اس کو یہ 2 درہم حلال کے مل جاتے. بے صبری اور جلد بازی کی وجہ سے ملے 2 ہی روپے مگر وہ حرام کے ملے. بزرگوں کے بندی چینل کے ناظرین, مال کی محبت اس قدر آج دلوں پہ غالب ہے کہ انسان حلال اور حرام کی تمیز بھولتا جا رہا ہے. آج انشاءاللہ بزرگ مبلغین سے مالی حقوق پر گفتگو کریں گے اور بہت ساری باتیں ہمیں سیکھنے کو ملیں گی. اللہ کریم ہمیں آج کے مکمل پروگرام کو شروع سے آخر تک دیکھنے کی توفیق عطا فرمائے. آئیے میں اپنے بزرگ مبلغین کا آپ سے تعارف کرا دیتا ہوں, پھر انشاءاللہ پروگرام کو آگے بڑھائیں گے. میرے سیدھی جانب تشریف فرما ہے مبلغ دعوت اسلامی رکن شورا حاجی محمد شاہد مدنی بھائی. شاہد بھائی خیریت سے ہیں؟ الحمدللہ. شاہد بھائی کے برابر میں تشریف فرمائے ہمارے بزرگ مبلغ ہیں جناب محمد عتیق اتاری بھائی. عتیق بھائی خیریت سے ہیں؟
الحمدللہ
ماشاء اللہ. میرے بائیں جانب دل کے قریب تشریف فرمائے جناب بزرگ مبلغ ہیں جناب محمد شہزاد اتاری بھائی. شہزاد بھائی خیریت سے ہیں آپ؟
الحمدللہ رب العالمین.
سبحان اللہ. شہزاد بھائی کے برابر میں تشریف فرمائے ہمارے بزرگ ثنا خاں ہیں, سید ہیں, باپو ہیں, شاہ صاحب. کیا حال ہیں آپ کے؟ جامی بھائی
اللہ کی
جامی رضا اتاری بھائی خیریت سے ہیں؟
الحمدللہ
ماشاءاللہ. بزرگوں کے مندی چینل کے ناظرین ماشاءاللہ ثنا خاں بھی موجود ہیں, مبلغین بھی موجود ہیں. پہلے درود پاک کی فضیلت آپ کی خدمت میں عرض کرتا ہوں, پھر انشاءاللہ جامی رضا اتاری بھائی سے نعت رسول مقبول صلی اللہ علیہ وآلہ وسلم سننے کا شرف پائیں گے. پیارے پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا مبارک فرمان ہے, جس نے دن اور رات میں میری طرف شوق اور محبت کی وجہ سے 3 مرتبہ درود پاک پڑھا, اللہ پاک پر حق ہے کہ اس کے اس دن اور رات کے گناہ بخش دے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. اللہ پاک تمام مدنی چینل کے ناظرین اور ہم سب کو بھی کثرت سے درود پاک پڑھنے والوں میں شامل فرمائے. جی جامی رضا بھائی, آج کیا کلام سنا رہے ہیں شاہ صاحب؟
چند اشعار قصیدہ معراج کے.
سبحان اللہ. جی جی ضرور.
صلو علی حبیب
صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.
صلی اللہ علیک یا رسول اللہ وسلم علیک یا حبیب اللہ. وہ سرور کشور رسالت جو عرش پر جلوہ گر ہوئے تھے, وہ سرور کشور رسالت جو عرش پر جلوہ گر ہوئے تھے, نئے نرالے طرب کے ساما عرب کے مہمان کے لیے تھے, نئے نرالے طرب کے ساما عرب کے مہمان کے لیے تھے. بہار ہے شادیاں مبارک, چمن کو آبادیا مبارک, ملک فلک اپنے اپنے میں یہ قرآن دل کا بولتے تھے ملک فلک اپنے اپنے میں یہ قرآن دل کا بولتے تھے وہاں فلک پر یہاں زمین پہ رچیتی شادیں مچیتی دھومیں ادھر سے انوار حد آتے ادھر سے نفعات اٹھ رہے تھے ادھر سے انوار حد آتے ادھر سے نفعات اٹھ رہے تھے تجلی حق کا سہرا سر پر سلام و تسلیم کی نچھاور تو رویا قدسی پڑے جمع کر کھڑے سلامی کے واسطے تھے اتار کر ان کے رخ کا صدقہ نور کا بٹ رہا تھا باڑا کی چاند سورج مچل مچل کر جبی کی خیرات مانگتے تھے کہ چاند سورج مچل مچل کر جبی کی خیرات مانگتے تھے تبارک اللہ شان تیری تجھی کو زیبا ہے بے نیازی کہیں تو وہ جو شلن ترانی کہیں تقاضے وصال کے تھے کہیں تو وہ جو شلن ترانی کہیں تقاضے وصال کے تھے اور خدا کی قدرت کے چاند حق کے کروڑوں منزل پہ جلوہ کر کے ابھی نہ تاروں کی چھاؤں بدلے کے نور کے تڑکے آ لیے تھے ابھی نہ تاروں کی چھاؤں بدلے کے نور کے تڑکے آ لیے تھے اور نبی رحمت شفیع امت رضا پہ للہ ہو عنایت اسے بھی ان خلعتوں سے حصہ اسے بھی ان خلعتوں سے حصہ جو خاص رحمت کے بابتے تھے وہ سرور کشور رسالت جو عرش پر جلوہ گر ہوئے تھے عرب کے سامان عرب کے مہمان کے لیے تھے
سبحان اللہ سبحان اللہ سبحان اللہ. بزرگوں کے مندی چینل کے ناظرین, آج کا موضوع حقوق ادا کریں. حقوق کے بارے میں جاننا اور معلومات حاصل کرنا یہ ہر مسلمان کے لیے ضروری ہے اور ہمارے علم میں ہونا چاہیے کہ اللہ کریم نے اور اس کے پیارے محبوب صلی اللہ علیہ وآلہ وسلم نے حقوق کے بارے میں کیا باتیں ارشاد فرمائی, قرآن ہمیں کیا تعلیم دیتا ہے حقوق کے بارے میں, اور نبی کریم رؤوف الرحیم صلی اللہ علیہ وسلم کی تعلیمات کیا ہیں. اور اگر ہمیں یہ باتیں سیکھنے کو ملیں گی, ہمیں یاد ہوں گی, ہمارے ذہن میں محفوظ ہوں گی, تو یقین مانے جب کسی کا حق ادا کرنے کا وقت آئے گا تو دل میں خوف پیدا ہوگا کہ اگر میں نے غلط کیا تو مجھے جواب دینا پڑے گا. مرنے کے بعد تو ہر چیز کا جواب دینا ہی ہے نا. تو آئیے ہمارے بزرگ مبلغ, ہمارے رکن شورا شاہد اتاری بھائی تشریف فرمائے. شاہد مدنی بھائی, شاہد بھائی, اسلام میں حقوق کی اہمیت یقیناً بیان کی گئی ہے, کچھ ہماری رہنمائی فرمائیں، حقوق کے بارے میں اسلام ہمیں کیا تعلیمات فراہم کرتا ہے؟
بسم اللہ الرحمن الرحیم، دین اسلام کامل و اکمل دین ہے،
بے شک بے شک،
اور اللہ پاک نے اسے تکمیل کو پہنچایا، اور الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی، فرمایا کہ آج میں نے تمہارے لیے تمہارے دین کو مکمل فرما دیا،
سبحان اللہ،
اور تم پر اپنی نعمت پوری کر دی ہے۔ تو دین اسلام کامل و اکمل دین ہے، اور اس نے ہمیں ہر وہ کام کرنے کا حکم ارشاد فرمایا ہے جو امن پیدا کرتا ہے، محبتیں پیدا کرتا ہے، اور ہر اس کام سے منع کیا ہے کہ جس سے بد امنی ہوتی ہے اور دل کی دوریاں بڑھ جاتی ہیں، نفرتیں بیٹھ جاتی ہیں، جھگڑے ہو جاتے ہیں، تو ہر اس کام سے ہمارے دین نے منع کیا ہے۔
سبحان اللہ، سبحان
اچھا، کیونکہ آج ہمارا ٹاپک حق ادا کرنا ہے، اور بالخصوص مالی حق ادا کرنے کے حوالے سے بات کر رہے ہیں،
جی جی،
تو اللہ پاک نے جو ہے قرآن پاک میں ارشاد فرمایا لا تاکلوا اموالکم بینکم بالباطل، یعنی آپس میں ایک دوسرے کے مال نہ حق نہ کھاؤ۔ تو اللہ پاک نے ہمیں جو ہے وہ ایک دوسرے کے مال کو باطل طریقے سے کھانے لینے کی اجازت نہیں دی، اور منع فرمایا ہے، جیسے چوری کر کے کوئی لے لے، جوا کھیل کر لے لے، اچھا سود کے ذریعے لے لے، رشوت لے لے، جھوٹی گواہی دے کر کوئی مال حاصل کر لے، وراثت کے اعتبار سے ہے یا یتیم کا مال ہے، یعنی جتنا بھی جو ہے وہ مالی اعتبار سے اس آیت کے اندر جو ہے وہ ناحق لینے کی اجازت نہیں ہے۔ اور دیکھا جائے تو مال کہتے کس کو ہیں کہ ہر وہ چیز جس کی طرف دل مائل ہو،
اللہ اللہ اللہ،
اور ضرورت کے لیے اس کو ذخیرہ کیا جا سکتا ہو، شرعی طور پر اس کا یہ حکم ہے۔ تو یہاں پر سارے ہی مالوں کا تذکرہ ہے، ہر وہ چیز درہم و دینار ہے، مال ہے، جائیداد ہے، یا کوئی بھی جو ہے وہ آدمی کی ملکیت میں چیز ہے، تو وہ جس کی ہے وہ اس کی ہی ہے، ہم اسے جو ہے باطل طریقے سے حاصل نہیں کر سکتے۔ اور ہمارے معاشرے پر اگر نظر دوڑائی جائے تو لوگ ایک دوسرے کا مال جو ہے وہ ناحق لے لیتے ہیں، اور جس کی وجہ سے پھر معاشرے کے اندر نفرت بڑھتی چلی جاتی ہے، ٹینشن ہو جاتی ہے۔ آج ہمارا جو ہے وہ معاشرے کا ایک مسئلہ یہ بھی ہے کہ لوگ ٹینشن میں مبتلا ہیں، تو ہمیں چاہیے کہ ہم اس چیز کو پیش نظر رکھیں کہ ہم نے کسی سے ناحق مال نہیں لینا، ہم نے وہی چیز لینی ہے جو ہمارے حق میں حلال ہے، اور کوئی جو ہے وہ اپنے طور پر خود دے دے تو دے دے، لیکن ہم جو ہے وہ زبردستی کسی کی چیز پر قبضہ نہیں کریں۔ دیکھیں آج ہمارا جو یہ چینل ہے یہ بزرگوں کا چینل ہے، اور جو بزرگ ہیں وہ کچھ نہ کچھ اثر اپنے خاندان کے اندر رکھتے ہیں، اپنے محلے کے اندر رکھتے ہیں،
بے شک،
تو یہ ہمارے بزرگ یہ ذہن بنا لیں کہ نہ تو مالی طور پر ناحق کسی سے مال لینا ہے، اور نہ کسی کو لینے دینا ہے۔ تو اگر یہ ہمارا ذہن بن جاتا ہے کہ ہم نے سب کو سمجھانا ہے، نہ خود کسی کا ناحق مال لینا ہے اور جو لے رہے ہیں ان کو بھی سمجھانا ہے، تو جب یہ ذہن بن جائے گا تو پھر رب کی رحمت سے ہمارے بزرگ ایک اچھے انداز سے جو ہے وہ خود بھی زندگی گزار رہے ہوں گے اور دوسروں کو بھی زندگی گزارنے کا ذہن دے رہے ہوں گے۔ اور اگر ہم اپنے معاشرے پر نظر دوڑاتے ہیں اور ناحق مال لینے دینے کا جو سلسلہ ہے اس کی وجہ کیا ہے، وہ لا علمی ہے، کہ جب ہمیں علم ہوگا کہ ہم نے حلال مال لینا ہے، ناحق کسی سے جو ہے وہ مال چھیننا نہیں ہے، لینا نہیں ہے، تو جب ہمیں علم ہوگا تو پھر ہم اس چیز سے بچیں گے بھی، اور یوں جو ہے وہ علم دین کی برکت سے ہم دین اسلام پر عمل کرنے والے بن جائیں گے، اور یوں خود بھی جو ہے وہ سکون سے رہیں گے، امن سے رہیں گے، اور ٹینشن فری ہو کر رہیں گے، دوسروں کو بھی جو ہے وہ ٹینشن فری کریں گے۔
اچھا شاہد بھائی، یہ جو قرآن پاک کی آپ نے آیت پڑھی پانچویں پارے سورہ نساء آیت نمبر 29 کہ آپس میں ایک دوسرے کے مال نہ حق نہ کھاؤ، اگر یہ بات ہمارے بچے کو سکھا دی جائے، رٹا دی جائے، ہر مسلمان کو یہ حکم ویسے تو پتا ہوتا ہی ہے، سمجھا دیا جائے اس کے احکامات، اور اگر کسی کے حق چھینیں گے تو آخرت میں جو اس کے نقصانات ہیں وہ بتا دیے جائیں، تو یار کتنے اسٹریٹ کرائم ختم نہیں ہو جائیں، کتنی برائیاں مٹ جائیں، رشوت دینے والے رشوت دینا چھوڑ دیں، دھوکہ دینے والے دھوکہ دینا چھوڑ دیں، جو ڈاکٹر جعلی بل بنا کے دے رہے ہوتے ہیں اور ٹیسٹ لکھ کے دے کے مریضوں کو لوٹ رہے ہوتے ہیں، اور جو موبائل چھین رہے ہوتے ہیں، ڈکیتیاں ہو رہی ہوتی ہیں، یہ سارا مطلب عمل نہ ہو جائے۔
جی بالکل ایسا ہے، اور جب ذہن بن جائے گا، معلومات ہوں گی، تو ان ساری چیزوں سے نجات مل جائے گی۔ دینی معلومات نہ ہونے کی وجہ سے یہ سب ہوتا ہے، और बाज लोग भी हमारे आसपास ऐसे होते हैं ना कि जो गलत बात पे जो है वो हौसला बढ़ा रहे होते हैं, अरे तुमने बहुत माल कमा लिया, ये नहीं कि माल हलाल भी है, नहीं है। तो जो अगर हम हमारा ये जेहन बन जाता है, मालूमात हो जाती है और ना जो है वो खुद नाहक माल लेना है ना किसी को लेने देना है, ये जेहन बन जाता है तो ये सारे मसले हल हो जाएंगे। और बुनियादी चीज वही जो आपने शुरू में बयान की थी ना कि हलाल माल कि जो किस्मत में लिखा है वो हमें मिलकर रहेगा, और वो अगर हम चाहें तो हलाल से लें और अल्लाह माफ करे चाहें तो जो है वो हराम से लें। तो मौला अली रदी अल्लाह तआला ने कैसे जबरदस्त तरीके से समझा दिया। तो लिहाजा हम अपने अपना जहन बना लें कि बस हमें हलाल ही लेना है, हराम का जो है वो तस्वुर ही नहीं हमारे अंदर
मिलना उतना ही है जितना नसीब में लिखा है।
जी बिल्कुल,
ज्यादा नहीं मिलेगा। हम जितनी भी कोशिश कर लें, एफर्ट्स कर लें, नाजायज और हराम तरीके अख्तियार कर लें, जितना जमा कर लेंगे अगर सबर करते, अल्लाह की रजा पे राजी रखते, फिर भी इतना मिल जाता क्योंकि नसीब में यही लिखा था, लेकिन हलाल का मिल जाता।
जहन तो बने,
जहन बने,
जहन नहीं।
अच्छा शाहिद भाई, अगर बुजुर्ग हमारे आज भी अगर इस पे स्टैंड ले लें और खुद भी सख्ती से अमल करें और अपने बच्चों की तरबियत करेंगे, भाई किसी का माल नहीं दबाना वरना दुनिया भी बर्बाद हो जाएगी, आखिरत भी बर्बाद हो जाएगी, तो क्या अगर आज बुजुर्ग इस बात को पकड़ लें, गिरा से बांध लें, तो आने वाले वक्त में हमें इसके अच्छे रिजल्ट मिलेंगे?
जी बिल्कुल मिलेंगे। अगर हम तारीख इस्लाम पर नजर दौड़ाते हैं तो हमारे बुजुर्गों ने और हमारे उलामा ने यही तो तबलीग की है, इसी तरह तो समझाया है, और समझाने से फायदा होता है कि समझाओ कि समझाना मुसलमानों को फायदा देता है। जब हमारे बुजुर्ग जो हैं वो इस चीज को समझाने वाले बन जाएंगे तो रब की रहमत से फायदा जरूर होगा, और वही जो है वो नाहक लेने वाला जो सिलसिला है उस वो या तो खत्म हो जाएगा या उसमें कमी वाकई हो जाएगी। और हम देखते हैं कि जब ये सिलसिला समझाने का रहता है तो मुआशरे के अंदर बेहतरियों के चांस बढ़ जाते हैं।
सुभान अल्लाह, सुभान अल्लाह। जी बुजुर्गों के मंदी चैनल के नाज़रीन, अल्हम्दुलिल्लाह इस्लाम ने कुरान मजीद फुरकान हमीद में अल्लाह पाक ने कितने खूबसूरत अंदाज में हमें तालीमात बयान फरमाई कि किसी का माल बातिल तरीके से हासिल ना करो। जो जायज है वो माल जो आपके हलाल तरीके से आ रहा है उसको हासिल करें, लेकिन बातिल तरीके से किसी का माल भी हमें दबाने की शरअन इजाजत नहीं है। और बड़ा प्यारा मशवरा दिया हमारे शाहिद मदनी भाई ने, रुकन शूरा ने, कि अगर बुजुर्ग अपने बच्चों की तरबियत फरमाएं, उनकी जहन साजी करें, बचपन से उनके जहन में डाल दें कि बेटा किसी का हक नहीं दबाना, किसी का हक नहीं दबाना, अल्लाह नाराज हो जाएगा, आखिरत तबाह बर्बाद हो जाएगी, ईमान छिनने का खतरा है, ईमान बर्बाद ना हो जाए, कहीं मरने के बाद फंस ना जाए, अल्लाह पाक की नाराजगी ना देखना पड़े, ये डराना और बच्चों का जहन साजी हमने शुरू कर दी, तो यकीन माने मुस्तकबिल में इंशाल्लाह में इसके बहुत अच्छे फवायद मिलेंगे इंशाल्लाह करीब। तो हमारा प्रोग्राम जारी है और मौजू है हुकूक अदा करें। अच्छा अतीक भाई, माली हुकूक पर हमारी बात चल रही है, तो आजकल विरासत के मसाइल में भी बड़े पेचीदा मसाइल होते हैं, और इसमें भी ये बात देखने में आ रही है कि भाई तो आपस में अपना अपना हिस्सा कर ही लेते हैं, लेकिन उमूमन बहनों का हिस्सा रोक लिया जाता है, बहनों को का हक अदा नहीं किया जाता और उनसे माफ करा लिया, अब हमने इनकी शादी कर दी थी, इतना खर्चा किया था, जायज भी तो दिया था, ये काम भी तो किया था, वो काम भी किया था। तो इस्लाम ने यकीनन विरासत में औरतों का हक रखा है, इसके बारे में बेहतरीन रहनुमाई भी इस्लाम फराहम करता है, तो इस बारे में कुछ आप हमारी रहनुमाई फरमाएं।
जी अल्हम्दुलिल्लाह, अल्लाह पाक के प्यारे और आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम के तशरीफ लाने से जहां दुनिया के बहुत से हिस्से से कुफ्र व शिर्क का खात्मा हुआ, बातिल रस्में खत्म हुई, वहीं यतीमों के माल और औरतों के हकूक मिरास के सिलसिले में भी तफसीली एहकामात नाजिल हुए। इस्लाम से पहले औरत मिरास के हक से न सिर्फ महरूम थी बल्कि खुद सामान्य मिरास बनी हुई थी। इसके बरक्स इस्लाम ने मर्दों और औरतों दोनों के को विरासत के माल में हिस्सेदार ठहराए।
सुभान अल्लाह।
चुनाचे अल्लाह पाक इरशाद फरमाता है पारा 4 सूरह निसा आयत नंबर 7 में तर्जुमा कंजुल इरफान, मर्दों के लिए इस माल में से विरासत का हिस्सा है जो माँ बाप और रिश्तेदार छोड़ गए, और औरतों के लिए इसमें से हिस्सा है जो माँ बाप और रिश्तेदार छोड़ गए, माल विरासत थोड़ा हो या ज्यादा, अल्लाह ने ये मुकर्रर हिस्सा बनाया है। तफसीर सलातुल जुनान में है कि जमाने जाहिलियत में औरतों और बच्चों को विरासत से हिस्सा ना देते थे, इस आयत में उस रस्म को बातिल किया गया। इससे ये भी मालूम हुआ कि बेटे को मीरास देना और बेटी को ना देना सरी जुल्म और कुरान के खिलाफ है। दोनों मीरास के हकदार हैं और इससे इस्लाम में औरतों के हकूक की अहमियत का भी पता।
अच्छा, आजकल तो ये मतलब एक बातें सुनने में आती हैं कि अगर कोई बहन गरीब है और अपना हिस्सा मांग ले तो उसको बड़ा बुरा समझा जाता है। यार देखो, ख्याल ही नहीं है भाइयों का, अपना हिस्सा मांग रही है, क्या हम घर बेच के अपना हिस्सा दें, क्या करें, हम अपना हिस्सा मांग रही है, तो उसको मतलब उससे मिलना जुलना खत्म, उससे नाराजगियां हो जाती हैं और मतलब उसको बड़ा बुरा खानदान में तसव्वुर करते हैं कि देखो अपना हिस्सा मांग रही है जायदाद में, मीरास में से अपना। हालांकि अभी आपने कुरान पाक की आयत पढ़ी, ये तो अल्लाह पाक ने मुकर्रर किया है, अगर वो मांग रही है तो अपना हक मांग रही है।
इस आयत मुबारका की तफसीर में लिखा है कि जमाने जाहिलियत में औरतों और बच्चों को विरासत से हिस्सा ना देते थे, इस आयत में उस रस्म को बातिल किया गया। इससे ये भी मालूम हुआ कि बेटे को मीरास देना और बेटी को ना देना सरी जुल्म और कुरान के खिलाफ है।
बेशक, बेशक।
दोनों मीरास के हकदार हैं और इससे इस्लाम में औरतों के हकूक की अहमियत का भी पता चला।
अल्लाह, बेशक बेशक।
कहते हैं कि तरक्की याफ्ता दौर है, मगर अफसोस की बात है कि इस तरक्की याफ्ता कहलाने वाले इस दौर में भी अमूमन खवातीन को जो है हिस्सा नहीं देते और इस तरह की बातें करते हैं। तो ये कभी उज़्र बयान करते हैं कि लड़की की शादी धूमधाम से कर दी थी, इससे ये मीरास के हकदार नहीं है, और कभी दूसरी शादी कर लेने की वजह से बेवा को इसके पहले शौहर के तरके से हिस्सा नहीं दिया जाता, जबकि जो औरत शौहर के इंतकाल के वक्त इसके निकाह में थी इसे शरई एतबार से अपने शौहर की विरासत से हिस्सा मिलेगा, अगरचे वो इद्दत पूरी करने के बाद दूसरी शादी कर ले, जब भी इसका हक विरासत बाकी रहता है।
क्या बात है।
विरासत की हकदार औरतों जैसे बेटियां और बहनों को दीगर रिश्तेदार अपना हिस्सा ना देने और लिए बगैर माफ कर देने का कहते हैं और इस पर जोर देते हैं, जबकि माफ करने या करवाने से इनका हिस्सा खत्म नहीं।
अल्लाह अल्लाह।
मर्दों पर लाजिम है कि वो हकदार औरतों को इनका हिस्सा दें। नेज अपने प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम का ये फरमान भी जरूर अपने पेशे नजर रखें। चुनाचा अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जो शख्स अपने वारिस की मीरास काटेगा अल्लाह पाक क्यामत के दिन जन्नत से इसकी मीरास को काट दे।
अल्लाह,
हमें गौर कर लेना चाहिए कि
अहम तरीन मसाइल हैं, इतने अहम तरीन मसाइल हैं।
आपने वो कहा था ना कि वो बहन हक मांग ले तो नाराज हो जाते हैं, तो ये नौबत आई क्यों कि उसे हक मांगना पड़ा? उसको तो जब वो हक विरासत तकसीम हो रहा था तो उसको दे देते, ऑफर करते कि ये वक्त पर ले लो। अब जब वक्त गुजरता चला जाता है, साल हा साल जो है वो गुजर जाते हैं, तो फिर जब हकदार हक लेने की बात करता है तो फिर उस पर नाराजगी का इजहार किया जाता है। अच्छा, बार दफा ये कहा जाता है कि मांगने का अंदाज दुरुस्त नहीं था, भी आपने इतना बड़ा जुल्म किया हुआ है, ठीक है उसको भी अच्छे अंदाज से मांगना चाहिए, अव्वलन तो मांगने की नौबत ही नहीं आनी चाहिए कि वक्त पर जो है वो आप हक अदा कर दें। अच्छा, फिर अगर उनके हक मांगने का अंदाज दुरुस्त नहीं था, दुरुस्त होना चाहिए, लेकिन आपको तो फौरन नाराज हुए बगैर जो है वो हक देना चाहिए और जो ताखीर की है उससे माजरत भी करनी चाहिए।
ला ला ला।
कि हमें आप ये वक्त क्यों हमने जो है वो आप पर आने दिया कि आपको हमसे मुतालबा करना,
आपके हक से आपको महरूम रखने में माफी चाहते हैं, माजरत चाहते हैं। तो हर तरफ मसाइल हैं, लेकिन बुजुर्गों के मंदी चैनल के नाजरीन, इन मसाइल का हल ये है कि जब ऐसे मामलात हो जाएं कि माल जो था वालिदैन की जो भी मिल्कियत थी वो विरासत में तब्दील हो जाए, तो फिर हमें दारुल इफ्ता अहले सुन्नत से राबता करने की ज़रूरत है और मुफ्तियाने किराम की सोहबत में बैठें और तफसील से उनको तमाम मसाइल से आगाह करें और फतवा इन राइटिंग उनसे ले लें, तो यकीन माने बहुत सारे गुनाहों से भी बच जाएंगे, हर मामले में आसानी भी रहेगी। बहुत सारी बातें सीखने को मिली अतीक भाई से गुफ्तगू में कि बेटी का भी विरासत में हक होता है, जैसे बेटे का होता है, वो क्या है जो अल्लाह ने मुकर्रर किया है, कितना है जो अल्लाह ने मुकर्रर किया मुफ्तियान किराम बताएंगे, सारी तफसील हम बयान कर देंगे, वो इन राइटिंग हमें फतवा लिख कर दे देंगे किसका कितना हक बनता है, तहरीरी तौर पर मिल जाएगा। अल्लाह पाक हमें उलमाए अहले सुन्नत मुफ्तियान किराम अहले सुन्नत की रहनुमाई लेकर अपनी जिंदगी बसर करने की तौफीक अता फरमाए। बुजुर्गों के मंदी चैनल के नाज़रीन, एक ऐसा हमारे माशरे का एक अहम तरीन एक जुज है हमारे माशरे का कि जहां पर बड़ी बेएतदाली पाई जाती है, और वो है मंदी चैनल के नाज़रीन यतीमों के माल में खुर्द बुर्द करना। आज बहुत सारे लोग ऐसे हैं हमारे माशरे में कि जिनका इंतकाल हो जाता है, उनकी छोटी औलाद होती है, बच्चे होते हैं, वो उनकी कफालत अपने जिम्मे ले लेते हैं, या जाने वाले ने कहा होता भाई मेरे बच्चों का ख्याल रखना, मेरा ये जायदाद है, इसको अच्छे से देख लेना, और वो बेचारा चला गया, औलाद छोटी है। तो अब जो यतीमों की सरपरस्ती कर रहे होते ना, वो उनके माल में बिला दरेग तसरुफात करते हैं, इस्तेमाल करते हैं, और यकीन माने के इस मामले में भी अल्लाह पाक ने बड़े सख्त अहकाम बयान फरमाए। आज यतीम के माल के ऊपर तसरुफ, इसके बारे में जानना बहुत जरूरी है। यतीम की किफालत करना बहुत बड़ी सआदत है, इस पर बड़ा अजर व सवाब बड़ा इनाम बयान किया गया है, लेकिन अगर कोई नाजायज तसरुफ करेगा, इनके माल को जाया करेगा, तल्फ करेगा, अपने जाती इस्तेमाल में लेगा, तो इसके बारे में अल्लाह पाक ने कुरान मजीद फुरकान हमीद में और उसके प्यारे महबूब अलैहि सलाम ने क्या इरशादात इरशाद फरमाए, आइए शहजाद भाई से सुनते हैं। जी शहजाद भाई।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। हर बार की तरह बहुत प्यारा प्रोग्राम अल्हम्दुलिल्लाह, और हक अदा करने की बात हो रही है। असल में आज हमारे माशरे में इसी चीज का तो फुकदान है।
बेशक
अगर आप गौर व फिक्र करते हैं, मतलब हक अदा करना, इस मामले में हम बहुत पीछे से पीछे हटते चले जा रहे हैं।
अगर ये एक काम सही हो जाए तो माशाल्लाह कैसा मदन माशरा बन जाए,
इतना अच्छा हो जाए।
सुभान अल्लाह।
और माशाल्लाह हमारे रुकने शुरा ने बड़ी प्यारी बात इशाद फरमाई कि किसी को अपना हक मांगने की जरूरत क्यों पड़ रही है।
अल्लाह अल्लाह अल्लाह।
और हमें जो सिखाया जाता है, बताया जाता है कि अगर इल्मे दीन से दूरी होगी तो सारे मामला होंगे।
बेशक
इसकी जो सबसे बड़ी वजह है इल्म की कमी है, इल्मे दीन से दूरी है। और करीम भाई, जिस तरह भी आपने यतीमों के हवाले से बयान फरमाया, इस मामले में तो यकीन करें बहुत बेहिसी का आलम है, यानी कि इस तरफ तवज्जो ही नहीं होती लोगों की, और वो इतने बड़े जो है ना वो मामलात कर रहे होते हैं कि ये समझ लीजिए कि खुलेआम अल्लाह पाक की और उसके रसूल की नाफरमानी की जा रही होती है, और इनका हक जो है वो दबाया जा रहा होता है यतीमों का। और ऐसी बेहिसी हो जाती है, जैसे अगर किसी इस्लामी बहन के शौहर का इंतकाल हो जाए, मतलब ये समझ ले वो ऐसी मोहताज हो जाती है कि मतलब वो ये समझती है जैसे मेरा सब कुछ चला गया, मुझे अब मेरा कोई साथ देने वाला नहीं है, या मैं अपनी जिंदगी किस तरीके से गुजारूंगी अपने छोटे बच्चों के साथ। मतलब इस मामले में जो है, मैं अर्ज करूंगा कि मदनी चैनल के नाजरीन भी, क्या हम गौर करें कि हम ऐसे माशरे में रहते हैं, और अगर हम ऐसे मामलात करेंगे और फिर हमें अपने रब करीम अज़्ज़ वजल को जवाब भी देना है, है? और एक दिन हमें भी मरना है और दुनिया से जाना है। अल्लाह पाक पारा 4 सूरह निसा आयत नंबर 9 में इरशाद फरमाता है, और वो लोग डरे जो अगर अपने पीछे कमजोर औलाद छोड़ते तो उनके बारे में कैसे अंदेशों का शिकार होते। तो उन्हें चाहिए कि अल्लाह से डरें और दुरुस्त बात कहें।
अल्लाह।
इसकी तफसीर के हवाले से सिरातुल जिनान में कि यतीमों के सरप्रस्तों को फरमाया जा रहा है कि वो यतीमों के बारे में अल्लाह पाक से डरें, कि समझकर परवरिश करें कि हमारे बच्चे यतीम रह जाएं और कोई दूसरा इनकी परवरिश करे तो वो कैसी परवरिश चाहते हैं।
अल्लाह अल्लाह।
अगर
अपने बच्चों के लिए
कैसी परवरिश चाहते हैं,
पसंद करते हैं, सुभान अल्लाह,
तो क्या ऐसी ही परवरिश वो दूसरे के यतीमों की करें।
अल्लाह अल्लाह अल्लाह।
ये आयत करीमा इखलाक की बेहतरीन तालीम है।
बेशक बेशक सुभान अल्लाह।
दूसरे के साथ वो मामला करना चाहिए जो अपने साथ पसंद करता है।
अल्लाह अल्लाह।
और जो अपने लिए पसंद ना हो वो दूसरों के लिए भी पसंद नहीं होना चाहिए।
अल्लाह अल्लाह अल्लाह।
हदीस मुबारका में अल्लाह के प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम का इरशाद पाक, तुम में कोई शख्स उस वक्त तक कामिल मोमिन नहीं हो सकता جب تک اپنے بھائی کے لیے وہ پسند نہ کرے جو وہ اپنے لیے پسند کرتا ہے.
سبحان اللہ سبحان اللہ.
اور یہ تو آقا دو عالم صلی اللہ علیہ وسلم نے مسلمان کی شان بیان فرمائی ہے.
سبحان اللہ.
کہ مسلمان کی شان یہ ہے کہ وہ جو اپنے لیے پسند کرتا ہے اپنے مسلمان بھائی کے لیے پسند کرتا ہے. تو لہذا یتیموں کے سرپرستوں کو چاہیے کہ وہ یتیموں کے بارے میں اللہ پاک سے ڈرے اور ان سے اچھی اور صحیح بات کہیں. مثلا کیا کہیں؟ یہ کہیں تم فکر نہ کرو, ہم بھی تمہارے باپ جیسے ہیں,
اللہ
تمہیں پریشان نہیں ہونے دے.
اللہ اللہ اللہ,
اتنی پیاری تعلیم ہے.
سبحان
اللہ, اتنی پیاری تعلیم ہے. مدنی جن کے ناظرین, اس کے علاوہ اور بھی ذرا غور طلب بات, جس طرح مالی حقوق کے حوالے سے گفتگو ہو رہی ہے, یہ تو ایک پرورش کے حوالے سے سلسلہ تھا. اب یہ بھی کیا جاتا ہے کہ جو ان کی وراثت, جس طرح آپ نے بیان فرمایا کہ اس پر ناحق قبضہ کیا جاتا ہے, اور جو یہ ناحق مال کھانا ہے ان کے حوالے سے اللہ پاک فرماتا ہے, یہ بھی سورہ نساء ہے آیت نمبر 10, بے شک وہ لوگ جو ظلم کرتے ہوئے یتیموں کا مال کھاتے ہیں وہ اپنے پیٹ میں بالکل آگ بھرتے ہیں,
لا لا لا,
اور ان قریب یہ لوگ بھڑکتی ہوئی آگ میں جائیں گے.
معاذ اللہ معاذ اللہ.
الامان والحفیظ,
الامان والحفیظ.
اس کی تفسیر کریم بھائی سراط الجنان میں, اس سے پہلی آیت میں یتیموں کا مال ناحق کھانے سے منع کیا گیا, اور اس آیت مبارکہ میں یتیموں کا مال ناحق کھانے پر سخت وعید بیان کی گئی ہے, اور یہ سب یتیموں پر اللہ تعالی کی رحمت ہے کیونکہ وہ انتہائی کمزور اور عاجز ہونے کی وجہ سے اللہ تعالی کے مزید لطف و کرم سے حقدار ہوتے ہیں. اس آیت مبارکہ میں جو یہ ارشاد فرمایا گیا کہ وہ اپنے پیٹ میں بالکل آگ بھرتے ہیں, اس سے مراد یہ ہے کہ یتیموں کا مال ناحق کھانا گویا آگ کھانا ہے, کیونکہ یہ مال کھانا جہنم کی آگ کے عذاب کا سبب بنے گا.
اللہ اللہ اللہ
اللہ, حفیظ
اللہ اکبر. بزرگوں کے بندی چینل کے ناظرین, آپ نے سنا کہ یتیموں کی کفالت کرنے والوں کو کتنا محتاط رہنا چاہیے, اور کتنے پیارے انداز میں بتایا کہ اگر تم دنیا سے چلے جاؤ, تمہاری اولاد ہو اور وہ کسی اور کی پرورش میں جائے چلی جائے, تو تم کیا چاہتے ہو کہ تمہاری اولاد کی پرورش کیسی ہو؟ تو جیسی تم چاہتے ہو ایسی تم یتیموں کی پرورش کرو. اور پھر ڈرایا کتنا گیا ہے کہ اگر تم یتیموں کا مال کھاؤ گے تو پھر تمہارے لیے کتنی شدید پکڑ ہے کہ تم اپنے پیٹ میں آگ ڈال رہے ہو, اور کتنے سخت عذاب کی وعید بیان کی گئی ہے. بزرگوں کے بندی چینل کے ناظرین, یتیم کی پرورش کرنے والا یقیناً بہت بڑا کام کر رہا ہے, اس پر بڑا انعام و اکرام بھی ہے. جب یتیم کے ساتھ زیادتی کرنے پر اتنے شدید احکامات ہیں, تو جو یتیم کی پرورش کرتے ہوئے لطف و کرم کا معاملہ کرے گا تو اس پہ انعام بھی کتنا بلند اور والا ہوگا. الحمدللہ ہمارا پروگرام جاری ہے. اس وقت ہمارے پروگرام میں ایک سیگمنٹ کا وقت ہوا ہے, اور سیگمنٹ ہمارے پروگرام میں شامل ہوتا ہے. تو آج کا جو ہمارا سیگمنٹ ہے اس کا عنوان ہے ان کی بھی سنیے. تو آئیے اپنے سیگمنٹ کی طرف چلتے ہیں اور دیکھتے ہیں ان کی بھی سنیے.
نیکیاں کیجئے نہ غفلت کیجئے.
کیا نام ہے آپ کا؟
محمد اشرف اتاری.
محمد ظفر اسلام اتاری.
آپ کی عمر کتنی؟
60+.
میری 63 ہے.
کیا کام ہے آپ کا؟
میں مارکیٹنگ کا کام کرتا ہوں, اور مقدس اور کلیکشن کر کے ہم لوگ جمع کراتے ہیں فیضان میں. دعوت اسلامی میں مجھے 34 سے 35 سال ہو گیا.
میں تقریباً 86 میں آیا تھا دعوت اسلامی میں.
جب سے میں نے یہ دعوت اسلامی کا کام, مقدس اوراق کا کام کیا ہے, الحمدللہ اس کی بہت برکت ہے.
حضرت صاحب میرے ساتھ بائک پہ بہت مرتبہ بیٹھے ہیں, میرے گھر 2 مرتبہ تشریف لا چکے ہیں.
پیر نے تو ایسے ایسے جلوے دکھائے ہیں, خواب میں آگے بھی دکھائے ہیں اور سامنے سے بھی دکھائے.
آپ کے ساتھ اور بھی لوگ بائک پہ بیٹھے ہوں گے, تو اور لوگوں کا بیٹھنا اور یہ سواری جو اسپیشل سواری, تو اس میں کیا فرق تھا؟
وہ بائک میرے پاس ابھی تک ہے.
کیوں
نہیں, وہ میں بیچی تھی, ہم 4 بھائیوں نے چلائی ہے ماشاء اللہ, میرے 3 بیٹوں نے بھی چلائی ہوئی تک وہ بائک. میرے پاس 80-70 ہے.
صحیح سلامت ہے
الحمد للہ,
چل رہی ہے.
جی جی.
20 سال پہلے جب میں سویا ہوا تھا تو میرا پروگرام تھا کہ میں سری لنکا جاؤں, تو آپ میں آگے مجھے بولا کہ جب جاؤ تو مجھ سے مل کے جانا.
جیسے میں آپ کے ساتھ بیٹھوں, کوئی بھی بیٹھے نا, ایک ظاہر بائک پہ بیٹھا, لیکن حضرت صاحب بیٹھے تو اس میں فرق کیا فیل کیا آپ نے کہ یار ایک
ہستی, وہ دیکھے نا آج وہ ہستی کی بائک میں نے ابھی تک سنبھال کے رکھی ہوئی ہے نا, 80 کا ماڈل ہے, میرے بڑے بھائی نے لیا تھا 45 سال سے, وہ الحمد للہ بائک ہے میرے پاس.
ایک دن ایسا ہوا کہ مفتی دعوت اسلامی کا انتقال ہو گیا, ہم سب وہاں پہنچے, پیر صاحب آ گئے, फिर मुझसे आए, उन्होंने जनाजे की नमाज पढ़ाई, हम भी उसमें जनाजे में शामिल हुए, वहां तक गए दफनाने तक। ऐलान हुआ कि आज पीर साहब मुलाकात करेंगे। अब पीर साहब से मुलाकात के लिए मैंने दोनों बच्चों को बुलाया, बोला टोकन लो, टोकन लिया, मेरा नंबर आ गया। मैं उनसे बोल रहा था पीर साहब से मिलना है, पीर साहब बोलते हैं हाँ मिलना है। पीर साहब ने पकड़ लिया मुझे और पकड़ के मुझे बोला कि हाँ जाओ श्रीलंका काम करना, दावत मुझे दूसरे हफ्ते में चला गया अल्हम्दुलिल्लाह। ये पीर साहब की जिंदा करामत अल्हम्दुलिल्लाह।
जाहिर है हजरत साहब आपके साथ बैठे होंगे तो कुछ बातें तो हुई होगी, थोड़ी सी हमसे शेयर करें।
कहते थे कि हम फैजान मदीना यानी कि एक मरकज बनाना चाह रहे हैं, उसके लिए क्या कहते हैं इंशाल्लाह कोशिश हजरत साहब से, यानी कि ये होता था मैं ले जाता था छोड़ दिया करता था हजरत साहब को, अमूमन गुलबक में हजरत मुफ्ती विकारुद्दीन रहमतुल्लाह अलैह के पास जरूर आते थे, तो वहाँ मेरे कजन रहते थे वही मुझे माहौल में लेकर आए थे, तो उनके यहाँ जाते थे तो ज्यादातर उस जमाने में कन्वेंस हर एक के पास नहीं होती थी, तो बाइक मेरे पास ही होती थी, मैं हजरत साहब को करीब करीब जाम पर भी होता था ले जाके ले जाया करता था माशाल्लाह।
मैं ये बोलता हूँ कि दावत इस्लामी से पहले दावत इस्लामी, वहाँ एक बुजुर्ग ने मुझे बताया कि पीर साहब दावत इस्लामी बनाने से पहले यहाँ आए थे श्रीलंका में, और श्रीलंका में आए वहाँ से उन्होंने काम शुरू किया, और वो बुजुर्ग का खाजी अब्दुल रहीम थे, उन्होंने मुझे बोला कि पीर साहब आए थे यहाँ बहन से मिलने को मगर हमने उनको रोक लिया, इमाम साहब के वाले साहब बीमार हो गए, उनको जाना था हिंदुस्तान इंडिया जाना था। इस्लामी भाई ने बोला कि ये हैं दाढ़ी वाले, उस टाइम पे दाढ़ी वाले नजर नहीं आते थे, कोई भी दाढ़ी वाला ही नहीं था। इस्लामी भाई ने बोला कि आप है ना जो हमारे इमाम साहब जा रहे हैं यहाँ नमाज पढ़ाने वाला कोई नहीं है, आप यहाँ थोड़ा रुक सकते हैं। तो पीर साहब का तो इरादा तो नहीं था वहाँ रुकने का, मगर पीर साहब रुक गए, नियत कर ली उन्होंने वहाँ रहने की। बोला वो जितने दिन वहाँ रहने इतने जलवे लुटाए कि वो बताने के नहीं, श्रीलंका में जाए कोई हाजी अब्दुल रहीम से पूछे,
जब तक बिके ना थे तो कोई पूछता ना था,
आपने खरीद के हमें अनमोल कर दिया अल्हम्दुलिल्लाह।
मजा आ गया ना आपके ये ख्वाब सुन के, आपके तासुरात सुन के ना, आपकी आंखें तो नम हो गई, लेकिन पीर साहब की ऐसी बातें जब सुनते हैं ना तो मुरीद का तो मजा मजे को मजा।
नेकियां कीजिए ना गफलत कीजिए।
सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह। निगाहे वली में वो तासीर देखी, बदलती हजारों की तकदीर देखी। क्या बात है शेख तरीकत अमीर अहले सुन्नत की, क्या फरमाते हैं शाहिद भाई?
अमीर अहले सुन्नत अल्हम्दुलिल्लाह अज़्ज़ा वजल आपकी ज़ात ही ऐसी है जिसने मुसलमानों को नफ़ा दिया है, इन ये मुसलमानों के लिए नफ़ा बख्श बन गए, तो हमें भी चाहिए ना कि आपकी सीरत पर अमल करें।
क्या बात,
खुद भी जो है वो दीन इस्लाम पर अमल करके जो है वो नफ़ा कमाएं और दूसरों के लिए भी नफा बख्श बन जाए, नफा देने वाले बन जाए। और जैसे हमारा ये है कि हक को हक वाले को हक अदा किया जाए, तो इसलिए हमें भी जो है वो अमीर अहले सुन्नत की सोबत में बैठने से ये चीजें जो है वो जहन बनता है कि हमें दीन इस्लाम पर अमल करना है, और तालीमात इस्लाम पर अमल करने में ही जो है वो दुनिया और आखिरत की भलाई है।
सुभान अल्लाह सुभान अल्लाह। अल्लाह पाक हमारे शेख तरीकत अमीर आले सुन्नत को दराजी उम्र बिल खैर बिल आफियत अता फरमाए, और आपका साया शफकत हमारे सलों पे तादेर सलामत फरमाए, हमें इनकी खूब सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह। बुजुर्गों के मंदी चैनल के नाज़रीन हमारा प्रोग्राम जारी है, हुकूक अदा करें। आइए एक कॉलर है हमारे साथ, सुनते हैं क्या फरमा रहे हैं। जी
हक अदा ना करने के क्या नुकसान आते हैं?
हक अदा ना करने के क्या, जी शाहिद भाई एक तो ये सवाल के हक अदा ना करने के क्या नुकसान है, दूसरा हमारे शहजाद भाई ने बयान किया यतीम के का माल खाना, उसके बारे में हमारी गुफ्तगू हुई, तो एक तो हुकूक अदा ना करने के नुकसान, दूसरा यतीम का माल खाने से क्या मुराद है, इसका मतलब इसको थोड़ा क्लियर हो ताकि वाजे एक बात एक मैसेज जाए एक पैगाम मिले।
सबसे पहले तो हक अदा ना करने के नुकसान की बात हुई, तो कुछ जिक्र तो पहले भी हो गया कि जो किसी को हक अदा नहीं करता तो उसको क्या क्या नुकसान पहुंचते हैं। एक तो ये है कि जाहिर है कि जब किसी का हक अदा नहीं करेगा और किसी का ना हक माल खा लेगा तो ये हराम के जुमरे में आएगा, और जो हराम शख्स जो है वो अपने आप को पालता है, यानी अपने जिस्म जो उसका पलता है, तो जो जिस्म हराम माल से पलता है वो जहन्नम में जाएगा। और ये कितनी बड़ी वाईद है कि अल्लाह पाक उससे बंदे से नाराज हो जाता है, और फिर इसके नुकसानात दुनिया के अंदर भी नजर आते हैं कि जो हराम माल होता है उसमें कभी बरकत नहीं होती। हमारे वालिद साहब एक मिसाल दिया करते थे, ये नहीं बचपन में ही जो है हमने कई दफा वालिद साहब से ये बात सुनी कि आप कहा करते थे कि देखें बुजुर्गान दीन ने कुछ मिसालें बयान की हैं, कहा है कि ये जो बकरियां होती हैं ना जो हलाल होती हैं इनके रेवड़ नजर आते हैं, यानी हलाल में बरकत है, और जो सूअर हैं और इस तरह के जो हैं कुत्ते हैं उनके कोई रेवड़ नजर नहीं आते, जाहिर है कि वो हलाल नहीं है। तो ये समझाने के लिए मिसाल है कि जो हलाल में तो बरकत होती है हराम में बरकत नहीं है, तो लिहाजा जो है वो जो जिसका हक बनता है उसका हक जरूर अदा करना चाहिए, कि हक दबाने का फायदा कोई नहीं, नुकसान ही नुकसान आते हैं। और दूसरी बात जो आपने कहा है कि यतीम का माल खाने से क्या मुराद है, तो इसका मतलब ये नहीं है कि जनाब हम उनका कोई शख्स जो है वो उसका माल खा ले तो यही सूरत बनती है, नहीं, जो उसकी वरासत बनती है उसको भी जो है वो मुकम्मल अदा ना करना ये भी जो है वो यतीम का माल खाने की मिसल है। और एक हमारे मुआशरे के अंदर एक बड़ी प्रॉब्लम है हमारे जो है वो हम अगर मुआशरे पर नजर डालते हैं कि तीजा किया जाता है, बिल्कुल तीजा करना जायज़ है, इस आले सवाब की एक सूरत है, करना भी चाहिए, और जो फौत होने वाला होता है उसको इस आले सवाब की जो है वो इंतज़ार कर रहा होता है कि मुझे कोई सवाब जो है वो इस साल करे। लेकिन जो हमारे मुआशरे के अंदर एक बड़ी प्रॉब्लम है कि एक तो मसला ये होता है कि तीजे के मौका पर शिवम के मौका पर लोग जो है वो दावत का अहतमाम कर डालते हैं, तो दावत करने की इजाज़त नहीं है क्योंकि ये तो अफसोस वाला मकाम है, तीन दिन तो वैसे ही अफसोस होता है, तो एक तो दावत नहीं करनी चाहिए। दूसरा ये है कि उसी वरासत को तकसीम करने से पहले ही जो है वो ये खाना वगैरह तैयार किया जाता है, और बाज़ दफ़ा उस मैयत के छोटे छोटे बच्चे भी होते हैं, यतीम बच्चे जिसे हम कहते हैं, तो गोया के यतीम का माल जो है वो इसाले सवाब के उस खाने वगैरह के लिए तैयार हो रहा होता है। तो एक तो ये है कि ये नहीं करना चाहिए, बल्कि जो बालिग हैं वो अपने हिस्से से जो है वो खाना तैयार करें, और खाना भी जो है वो इस साले यानी जो फकीरों के लिए फुकरा के लिए होता है उन्हीं को खाना खिलाने के लिए तैयार किया जाए, और वो बालिग अपने जो है वो वरासत से करें, यतीम का माल जो है वो इस मसरफ में जो है वो इस्तेमाल करने की इजाज़त नहीं है। अच्छा, जहाँ पर ये हमें यतीम का माल खाने की या इस्तेमाल करने की इजाज़त नहीं है, वहाँ पर यतीम की परवरिश के फजाइल भी बहुत है।
अल्लाह अल्लाह,
कि जो यतीम का हक अदा करता है उनकी अच्छे अंदाज से परवरिश करता है, तो हमारे प्यारे आका अली सलातो सलाम ने उसके बड़े फजाइल बयान किए हैं। आइए हदीसे पाक सुनते हैं प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम के प्यारे सहाबी हजरत सहल रजी अल्लाह तआला ने रवायत करते हैं कि प्यारे आका अली सलातो सलाम ने इरशाद फरमाया, मैं और यतीम की कफालत करने वाला जन्नत में इस तरह होंगे, और फिर प्यारे आका अली सलातो सलाम ने अपनी शहादत की उंगली और जो उसके साथ की उंगली है उसको करीब किया, और जो है वो यूं उंगली से इशारा किया और इनमें जो है वो उसको कुछ कुशादा रखा, यानी यूं जो है वो इशारा किया। एक दूसरी हदीस पाक है कि प्यारे आका अली सलातो सलाम ने इन दोनों उंगलियों को मिलाया,
अल्लाह
मिलाकर फरमाया कि जो है वो मैं और वो जो है वो जन्नत में एक साथ हूँ।
सुभान अल्लाह, सुभान अल्लाह,
दोनों जो है वो समझाने के अंदाज हैं। अच्छा, उलमा का एक और बड़ा प्यारा अंदाज है कि जब वो प्यारे आका अली सलातो सलाम की हदीस बयान किया करते थे तो प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम उसके दौरान जो अमल फरमाया करते थे हदीस बयान करने वाले भी वही अमल किया करते थे।
सुभान अल्लाह,
यानी प्यारे आका अलैहि सलातो सलाम अगर कोई मुस्कुराकर कोई हदीसे पाक बयान करते तो मुस्कुराकर बयान करते थे, जैसे जो है वो इशारा करके, यूं दो इशारे जिक्र किए गए, यूं इशारा किया गया या यूं इशारा किया गया, तो हदीस बयान करने वाले भी यूं ही इशारा करके बताया करते थे।
सुभान अल्लाह, सुभान अल्लाह,
प्यारे आका अली सलातो सलाम से एक मोहब्बत का भी एक अंदाज है कि हमारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की ये अदा है तो हम उस अदा को अदा कर रहे हैं।
क्या बात है, क्या बात।
एक और हदीस पाक है, हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह तआला से रवायत है कि प्यारे आका अली सलातो सलाम ने इरशाद फरमाया कि जिसने मुसलमानों के किसी यतीम बच्चे के खाने पीने की जिम्मेदारी ली تو اللہ پاک اسے جنت میں داخل فرمائے گا، مگر یہ کہ وہ ایسا گناہ کرے جس کی معافی نہ ہو۔ تو جنت میں جانے کی خوشخبری ہے۔ پیارے آقا علیہ السلام کی ایک اور حدیث پاک بھی ہے کہ جس نے یتیم کے سر پر اللہ پاک کی رضا کے لیے ہاتھ رکھا تو فرمایا کہ اس ہاتھ کے نیچے جو بال ہیں، ہر بال کے بدلے میں جس پر ہاتھ گزرا نیکیاں ہیں۔
سبحان اللہ۔
ہمیں بھی جو ہے وہ یتیم کے جو ہے وہ سر پر جو ہے محبت اور شفقت سے ہاتھ رکھنا چاہیے۔ اور یہ ہاتھ رکھنا ایک محاورہ بھی ہے، یتیم کے سر پر ہاتھ رکھنا یہ محاورہ بھی ہے، یعنی یتیم کا جو ہے وہ اچھا خیال رکھا جائے۔ تو ہمیں یتیموں سے محبت کرنی چاہیے۔ مجھے ایک واقعہ یاد آ رہا تھا، ایک بات یاد آ رہی تھی کہ جب ہمارے پیارے آقا علیہ السلام کے جو دادا ہیں حضرت عبد المطلب، یہ چھوٹے تھے تو آپ کے والد حضرت ہاشم، ان کا انتقال ہو گیا۔ تو حضرت ہاشم نے انتقال سے پہلے اپنے چھوٹے بھائی مطلب کو وصی بنایا، وصیت کی۔ چنانچہ جب یہ حضرت عبد المطلب جنہیں کہتے ہیں، ان کا نام شیبۃ الحمد ہے، اصل نام یہ ہے شیبہ، تو آپ مدینہ شریف میں تھے، تو مطلب جو ہیں یہ مکہ شریف میں تھے، تو ان کو خبر ملی کہ آپ کے جو بھتیجے ہیں، بھائی کے بیٹے ہیں، وہ مدینہ شریف میں ہیں۔ اور وہ ہوا یوں کہ حضرت عبد المطلب ہیں یہ تیر چلا رہے تھے، اور ساتھ دوسرے مدینہ شریف کے جو بچے ہیں وہ بھی تھے، تو آپ نے تیر چلایا اور ساتھ ہی کہا جو وہ شعر پڑھتے ہیں نا، تو شعر پڑھا جس کا مطلب یہ تھا کہ میں حضرت ہاشم کا بیٹا ہوں۔ تو وہ جو گزرنے والا تھا مکہ شریف کا جو شخص تھا، اس نے یہ بات سن لی اور آ کے مطلب کو بتایا، حضرت مطلب کو، کہ آپ کا بھتیجا وہاں پر ہے۔ اب یہ وہاں پر گئے اور وہاں اپنے جو یتیم بھتیجے ہیں ان کو لے کر آنے کا آپ نے ارادہ کیا، لیکن ڈر تھا کہ ان کی جو والدہ ہے وہ اجازت نہیں دے گی، تو لہٰذا جو ہے وہ کھیل رہے تھے اور کپڑے آپ کے ایک روایت کے مطابق وہ صاف نہیں تھے، جیسے بچے کھیلتے ہیں مٹی میں بھی کھیلتے ہیں۔ تو آپ نے اس ڈر سے کہ کہیں والدہ سے پوچھا تو وہ اجازت نہ دیں، آپ نے اسے اپنے اونٹ کے پیچھے بٹھا لیا اور جو ہے مکہ شریف میں داخل ہوئے۔ اب وہ جب آئے تو ان کا لباس درست نہیں تھا، اور یہ مکے کے سردار تھے مطلب جناب، تو ان کو شرم آئی کہ میں یہ بتاؤں کہ یہ میرا بھتیجا ہے، تو کہیں گے کہ اپنے بھتیجے کو اتنا جو ہے کپڑے بھی صاف نہیں پہنائے۔ تو کہا یہ میرا غلام ہے، تو غلام بچے کو بھی کہتے ہیں، تو ان دو مطلب بنتے ہیں، غلام بھی بنتے ہیں بچہ بھی بنتا ہے۔ تو بہرحال آپ نے کہا کہ یہ میرا غلام ہے، اسی سے جو ہے وہ آپ عبد المطلب مشہور ہو گئے کہ مطلب کا بیٹا یا مطلب کا غلام۔ تو بہرحال آپ نے اپنے اس بچے یعنی اپنے بھتیجے کی مطلب عبد المطلب کی بہت بہترین انداز سے پرورش کی، اور اس کے بعد کیا ہوا کہ آگے خاندان بنو ہاشم خاندان بھی چلا اور جیسے بنو عبد المطلب بھی چلا، تو یہ دونوں خاندان ساتھ ساتھ چلتے تھے لیکن آپس میں بہت زیادہ محبت کرتے تھے۔ پیارے آقا علیہ السلام کی ایک حدیث پاک بھی ہے کہ آپ نے فرمایا کہ بے شک بنو مطلب اور بنو ہاشم ایک ہی ہیں۔
بے شک۔
تو یہ واقعہ بڑا پیارا ہے کہ جس طرح حضرت مطلب نے اپنے بھائی حضرت ہاشم کے بچے کی پرورش کی، تو یہ مثال بن گئی اور دونوں خاندان بھی آپس میں مل گئے۔ تو ہمیں بھی چاہیے کہ اگر کوئی یتیم جو ہے وہ ہمارے معاشرے میں ہو تو اس کی پرورش ایسے کی جائے جس طرح ہم اپنے بچوں کی پرورش کرتے ہیں۔
سبحان اللہ۔
تو اللہ پاک ہمیں توفیق عطا فرمائے۔
آمین آمین آمین۔ بزرگوں کے بندی چینل کے ناظرین، جنہیں اللہ پاک نے یہ شرف عطا کیا ہے کہ وہ یتیموں کی کفالت کر رہے ہیں، پرورش کر رہے ہیں، تو انہیں مبارک ہو۔ کتنے پیارے فرامین ہیں کہ حضور سرور کونین نانا حسنین صلی اللہ علیہ وآلہ وسلم نے فرمایا اور اشارہ کر کے فرمایا کہ اس طرح میں اور یتیم کی کفالت کرنے والا جنت میں ساتھ ہوں گے، اور کیا چاہیے، اور کیا چاہیے ہمیں، اتنا بڑا انعام مل رہا ہے۔ یقین کریں خوش دلی کے ساتھ، ایمانداری کے ساتھ، یتیم اگر میسر آ گئے، اللہ نے یہ توفیق دے دی ہے، تو ان کی خدمت کر لیں، جنت کا راستہ بڑا آسان ہے۔ خوب محنت کریں اور اخلاص کے ساتھ اللہ پاک کو راضی کرنے کے لیے کریں، تو یقین مانے بڑی اس کی برکتیں ملیں گی۔ بزرگوں کے مندی چینل کے ناظرین، مالی حقوق کے بارے میں ہمارا آج کا ٹاپک ہے، بیان چل رہا ہے حقوق ادا کریں۔ تو ایک اور ایک بہت اہم ترین ایک ہمارے معاشرے میں آج کل یہ بہت زیادہ وبا پھیل رہی ہے کہ مال کی محبت اس قدر اب دلوں پر غالب ہے کہ جن کے پاس طاقت ہوتی ہے، جن کے پاس سورسز ہوتے ہیں، جن کے تعلقات ہوتے ہیں، جن کا نام ہوتا ہے، وہ ایک اور غلط طریقہ اختیار کرتے ہیں لوگوں کا مال اپنے قبضے میں لینے کے لیے، اور وہ طریقہ ہوتا ہے لوگوں کی زمین پر قبضہ کر لینا۔ آج ایسے واقعات بھی بہت سارے سننے کو مل رہے ہیں کہ آج شہر بڑھتے جا رہے ہیں، رقبے بڑھتے جا رہے ہیں، پلاٹنگ ہو رہی ہے اور پلاٹ بک رہے ہیں، خریدے جا رہے ہیں، تو لوگ کیا کرتے ہیں کہ پلاٹ خرید لیا اور اتنے ایڈوانس جمع کرا دیا، اتنی ماہانہ قسط دی جا رہی ہے، کچھ ٹائم کے بعد پتہ چلتا ہے جی وہ جگہ پہ تو قبضہ ہو گیا، قبضہ مافیا نے قبضہ کر لیا، جگہ چلی گئی، وہ بیچارہ غریب آدمی جس نے پائی پائی جوڑ کر پیسہ جمع کیا ہوتا ہے وہ خون کے آنسو رو رہا ہوتا ہے۔ جی عتیق بھائی، یہ وبا آج بہت ہمارے معاشرے میں پھیل رہی ہے، اور آپ کو بھی ایسے لوگ ملتے ہوں گے جو بےچارے یہ رونا روتے ہیں کہ یار میں نے پائی پائی جوڑ کے زندگی بھر کی کمائی جمع کر کے اپنے بچوں کے لیے زمین کا ایک چھوٹا سا ٹکڑا لیا تھا، فلاں نے قبضہ کر لیا، اور وہ اتنا طاقتور ہے، اتنا بڑا ہے کہ اسے واپس لینے کی ہمت اور طاقت ہی نہیں، کیا کرے؟ کیا ہمیں مطلب شریعت ہماری کیا رہنمائی کرتی ہے اس بارے میں، کچھ ارشاد فرمائے۔
جی وہ دنیا میں تو طاقتور ہے، لیکن اس سے بڑی طاقت جو ہے وہ اللہ عز و جل کی ہے،
سب سے بڑی طاقت۔
تو رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو شخص ظلمن بالشت بھر، بالشت کہتے ہیں نا، بالشت بھر زمین لے لے، اللہ تعالیٰ اسے اس بات کا پابند کرے گا کہ اسے سات زمینوں کی تہ تک کھو دے،
اللہ،
پھر قیامت کے دن تک اس کا توق پہنائے گا، حتیٰ کہ لوگوں کے درمیان فیصلہ کر دیا جائے۔
استغفر اللہ، استغفر اللہ، علمان۔
اس حدیث پاک کی شرح میں حکیم الامت حضرت مفتی احمد یار خان علیہ رحمہ فرماتے ہیں، یہ شخص خود سات تہ زمین تک بورنگ کرے گا اور خود ہی اپنے گلے میں توق بنا کر پہنے پھرے،
اللہ اللہ اللہ،
الی یوم القیامہ سے مراد قیامت کا آخری حصہ ہے،
اللہ۔
شارع بخاری حضرت علامہ احمد بن محمد علیہ رحمہ فرماتے ہیں، ایک قول ہے کہ اس شخص کو زمین میں دھسا دیا جائے گا تو غضب کی ہوئی زمین اس کی گردن میں توق یعنی ہار کی طرح ہو جائے گی،
اللہ اللہ اللہ۔
حضور اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو شخص پرایا مال لے لے گا وہ قیامت کے دن اللہ پاک سے کوڑی یعنی برس کا مریض ہو کر ملے گا۔ امام اہل سنت امام احمد رضا خان علیہ رحمت الرحمن فرماتے ہیں، اللہ قہار الجبار کے غضب سے ڈرے، ذرا مند اومن نہیں، 20-25 ہی سیر مٹی کے ڈھیلے گلے میں باندھ کر گھڑی دو گھڑی لیے پھرے، اس وقت قیاس کرے کہ اس ظلم شدید سے باز آنا آسان ہے یا زمین کے ساتوں طبقوں تک کھود کر قیامت کے دن تمام جہان کا حساب پورا ہونے تک گلے میں معاذ اللہ یہ کروڑوں من توق پڑنا اور ساتویں زمین تک دھسا دیا جانا، اللہ اکبر، آخرت میں اس کی اتنی سخت سزا ہے،
اللہ اللہ اللہ۔
یہاں ان لوگوں کو ضرور سوچنا چاہیے،
بے شک بے شک،
جو پلازے کے پلازے زمینیں مکانات فلیٹوں پر ناحق قبضہ کر کے خود فائدہ اٹھا رہے ہیں اور اصل مالکان کی بدعاؤں کا حقدار بن رہے ہیں۔ دنیا میں آج کوئی اپنا مقدمہ ہار بھی جائے، اپنا مقدمہ دنیا میں اگر کوئی ہار بھی جائے اور حق پر ہونے کے باوجود اپنا حق نہ لے سکے اور ناحق قبضہ نہ چھڑا سکے، لیکن آخرت کی عدالت میں ہر ایک کو اس کا حساب دینا ہوگا۔ یاد رکھیے، نیا مکان بناتے ہوئے دیواروں کی بنیادیں تھوڑی سی سرکا کر ہمسائے کی زمین پر بنا لینا بھی کوئی معمولی گناہ نہیں، لہذا ناحق قبضہ کیا ہوا یا جائیداد میں سے کسی کا حصہ نہیں دیا تو دنیا ہی میں اسے لین دین کو ختم کروا لیجئے تاکہ آخرت کے عذاب سے چھٹکارے کی صورت ہو جائے اور اللہ کریم ہمیں حقوق العباد کما حقہ ادا کرنے کی توفیق عطا فرمائے. آمین.
سبحان اللہ. استغفر.
اکثر ہوتا ہے نا جب پلاٹ کی پیمائش ہوتی ہے تو اگر کوئی جگہ میسر ہوتی ہے تو ہم اس کو مطلب دیکھا گیا ہے کہ اس کو بھی کھینچنے کی کوشش کی جا رہی ہوتی ہے، حالانکہ تھوڑا سا جو ہے وہ اپنے رقبے میں ہی اپنے ایریے میں ہی رہا جائے تو وہ زیادہ بہتر ہے، بجائے اس کے کہ وہ 2 انچ 1 انچ 3 انچ یا 6 انچ جو ہے بڑھا دی جائے جگہ، تو اس کا پھر جواب دینا پڑے.
جی بزرگوں کے بندی چینل کے ناظرین، آج کل تو اللہ معاف کرے یہ ایسی ایک ہوا چلی ہوئی ہے کہ بہت زیادہ ایسی باتیں سننے میں آ رہی ہیں، لوگ اپنے لیے دعا کروا رہے ہوتے ہیں، شکایتیں کر رہے ہوتے ہیں، یار دعا کرو ہمارے فلیٹ پہ قبضہ ہو گیا، ہماری پلاٹ پہ قبضہ ہو گیا، ہماری زمین پہ قبضہ ہو گیا. تو جو قبضہ کر لیتے ہیں انہیں سوچنا چاہیے کہ اگر اس کا توک بنا کر گردن میں ڈال دیا گیا تو کیا ہوگا. امام اہل سنت امام احمد رضا خان علیہ رحمۃ الرحمان نے سمجھاتے ہوئے کتنی پیاری بات فرمائی، ایک دو من نہیں 20-25 کلو کے پتھر گلے میں باندھ کے دیکھ لو، اور کچھ دیر کے لیے باندھ کے چل کر دیکھ لو کیا یہ تکلیف برداشت ہو سکتی ہے. جب یہ 20-25 کلو کا وزن گردن میں ڈال کر نہیں اٹھایا جا سکتا تو جب ساتوں زمین کا توک بنا کے گلے میں ڈالا جائے گا تو یہ عذاب کیسے برداشت ہوگا. یہ بات میرے رب کو بڑی ناپسندیدہ ہے. لوگ جعلی ڈاکومنٹس بنوا لیتے ہیں، پیپر لیس کے جعلی بنوا لیتے ہیں، نہ جانے کیا کیا آج کے معاشرے میں چل رہا ہے. جو جو لوگ ان کاموں میں ملوث ہوتے ہیں انہیں غور کرنا چاہیے، آج مال کے لیے کیا کیا ناجائز اور حرام طریقے اختیار کیے جا رہے ہیں. آخر مرنا ہے، ایک دن مرنا ہے، آخر موت ہے، کر لے جو کرنا ہے آخر.
دولت دنیا کے پیچھے تو نہ بھاگ، آخرت میں مال کا ہے کام کیا، مال دنیا تو جہاں میں میرے وبال، کام آئے گانا پیش گل جلا، تیری طاقت تیرا فن خدا تیرا، کام آئے گانا سرمایہ تیرا، تو خوشی کے ڈھول دے گا کب تلک، زندہ رہے گا کب تلک، کر لے توبہ رب کی رحمت ہے بڑی، قبر میں ورنہ سزا ہوگی کڑی،
کر لے توبہ رب کی رحمت ہے بڑی ورنہ قبر میں ہوگی سزا کڑی. اللہ پاک ہم سب کو توبہ کی توفیق عطا فرمائے، اور جو حقوق ہم پر لازم ہیں وہ سب ادا کرنے کی توفیق عطا فرمائے. ایک بڑی اہم ترین سمت آپ کی توجہ دلانا چاہوں گا، اور یقین مانے کہ جس طرف اب توجہ دلانا چاہتا ہوں یہ بھی ہمارے معاشرے میں فیل بہت زیادہ عام ہو چکا ہے. دیکھیں ہم بھی اپنے بچوں کی پرورش کر رہے ہوتے ہیں، اور جب ہم اپنے بچوں کی جو کر رہے ہیں اس وقت، جو ینگ کپلز ہیں جن کے بچے ہیں اور بچے چھوٹے ہیں اور ان کی پرورش کر رہے ہیں والدین ہیں، وہ ذرا غور کریں کہ ہم اپنے بچوں کی منہ سے نکلنے والی، زبان سے نکلنے والی ہر خواہش کو پورا کرنے کے لیے کیسے مطلب ہمارا دل مچلتا ہے کہ بچے نے خواہش کی بس پوری ہو جائے، بچے نے یہ کہہ دیا بس جو مانگ رہا ہے اس کو کسی طرح میں دلا دوں، میرا بچہ تڑپتا نہ رہے، مچلتا نہ رہے، جو زبان سے نکلا بس پورا کر دوں، میرے بچے نے خواہش کا اظہار کیا. تو میرے بزرگوں کے مندی چینل کے ناظرین جو اس وقت یہ پروگرام دیکھ رہے ہیں، جو ہمارے والدین ہیں جنہوں نے ہماری خواہشوں کو پورا کیا ہے، آج جب وہ بڑھاپے کی دہلیز پر ہیں، کل تک وہ طاقتور تھے ہم کمزور تھے، وہ مال کماتے تھے ہم کچھ بھی نہیں کرتے تھے، بس ہم مال خرچ کرنے والے تھے، تو یہ اپنا پیسہ بے دریغ ہم پر خرچ کرتے تھے، آج ہم طاقتور ہو گئے، مال کمانے والے ہو گئے، جوان ہو گئے، ماں باپ بڑھاپے کی دہلیز پر ہیں، آج وہ مال نہیں کماتے، آج وہ گھر میں بیٹھے ہیں، کہیں ایسا تو نہیں کہ انہیں ان کی خواہشات اور ان کی ضرورتیں پوری کرنے میں ہم نے اپنا مال روک رکھا ہو، ہم اپنا پیسہ ہی ان پہ خرچ نہ کرتے ہوں، کہیں ایسا تو نہیں کہ وہ ایک ایک روپے کے لیے ہمارے محتاج ہو گئے ہوں، وہ ہمارا چہرہ دیکھتے ہوں کہ میرا بیٹا مجھے کچھ دے دے تو میں اپنی ضروریات پوری کروں. اس بارے میں ہمارا اسلام کہ ماں باپ بوڑھے ہو گئے تو ہمیں ان پہ خرچ کس طرح کرنا ہے, ان کی ضروریات کو پورا کرنا ہماری کس قدر ذمہ داری ہے, اس بارے میں اسلام ہماری کیا رہنمائی کرتا ہے. آئیے شہزاد بھائی سے اس بارے میں سیکھتے ہیں. جی شہزاد بھائی, اسلام اس بارے میں, ہماری والدین بوڑھے ہو گئے اب کماتے نہیں ہیں, اولاد کے رحم و کرم پر ہیں, تو اب اولاد کی کیا ذمہ داری بنتی ہے, اسلام ہمیں کیا اس بارے میں تعلیمات دیتا ہے؟
کریم بھائی, اسلام نے تو الحمدللہ ہمیں ہر معاملے میں ہر شعبے پر رہنمائی عطا فرمائی.
بے شک بے شک,
مطلب ہم جس موضوع پہ بات کرنا چاہیں, الحمدللہ ہمارے دین اسلام نے ہمیں الحمدللہ ایسے پیارے پھول عطا فرمائے کہ اگر ہم ان کو سمیٹ لیں تو انشاءاللہ ہماری دنیا بھی سنور جائے, ہماری آخرت بھی سنور جائے.
بے شک بے شک, ایسا ہی ہے.
اور جہاں والدین کا ذکر جس طرح بھی آپ نے فرمایا کہ والدین کے ساتھ جو معاملات آج کل کے معاشرے میں کیے جاتے ہیں, جس طرح کا سلوک کیا جاتا ہے, مطلب بہرا روی ہے. مطلب میں اس میں یہ کہوں گا کہ اولاد اپنے ماں باپ کی اہمیت کو سمجھتی نہیں ہے. حدیث پاک میں آپ کے سامنے عرض کروں, جس طرح بھی آپ نے بیان فرمایا کہ ہمارا دین ہمارے والدین کے حوالے سے کہ اگر ہم ان کے ساتھ مالی تعاون کریں کس طرح کا ان کا کے ساتھ سلوک ہونا چاہیے. ایک مرتبہ آقا دو عالم صلی اللہ علیہ وسلم کی بارگاہ بیکس پناہ میں ایک شخص نے اپنے باپ کی شکایت کی کہ وہ اس کا مال لے لیتا ہے.
اللہ اللہ اللہ.
تو آپ صلی اللہ علیہ وآلہ وسلم نے اسے بلایا اور دیکھا تو وہ ایک بوڑھا شخص تھا,
اللہ اللہ,
ضعیف العمر, جو لاٹھی کے سہارے سے سرکار کی بارگاہ میں حاضر ہوا. آپ صلی اللہ علیہ وسلم نے اس سے پوچھا, دریافت فرمایا اس کا حقیقت حال کیا ہے. اس نے عرض کی, کیسی بات کہی کریم بھائی, جب یہ کمزور تھا
اللہ اللہ
اور میں طاقتور تھا, یہ فقیر تھا محتاج تھا اور میں امیر تھا, تو اس وقت میں نے اپنے مال میں سے کوئی چیز اس پر نہ روکی اور اب میں ضعیف اور کمزور ہو چکا ہوں.
اللہ اللہ,
اور یہ قوت والا ہے, میں فقیر ہوں یہ مالدار ہے, لیکن اپنے مال کے معاملے میں مجھ پر کنجوسی بخل کرتا ہے.
اللہ,
تو آپ صلی اللہ علیہ وسلم آپ دیدہ ہو گئے, رونے لگے اور ارشاد فرمایا. کیا فرمایا؟ فرمایا کوئی جنگل اور بستی والی یا خشک و تر چیز ایسی نہیں جو یہ سن کر نہ روئی ہو.
اللہ, اس باپ کی داستان,
اس کی بات, باپ کی داستان کو.
اللہ,
اب توجہ والی بات ہے مدنی چینل کے ناظرین, ہمارے بزرگ مدنی چینل کے ناظرین توجہ فرمائیں. فرمایا پھر اس کے بیٹے سے, تو اور تیرا مال تیرے باپ کا ہے.
اللہ,
ہمارا ہے کیا؟ ہمارا ہے کیا؟
اللہ,
ہمارا سب کچھ ہمارے والدین کا ہے. آج ہم اپنے والدین کے ساتھ اتنا نازیبا سلوک کرتے ہیں, مطلب ہمارے معاشرے کا جو آج کل صورتحال ہے, مطلب جو سننے میں آتا ہے, یقین کریں دل کانپ جاتا ہے. ایسے لوگ بھی ہمارے معاشرے میں موجود ہیں کہ جو اپنے والدین کو اپنے گھر سے نکال دیتے ہیں.
اللہ
اللہ, کہ ہم ان کا خرچ برداشت نہیں کر سکتے.
اولڈ ہاؤسز بن رہے ہیں,
اولڈ ہاؤسز بن رہے ہیں. مطلب یہ رجحان, مطلب یہ پہلے ہمارے مسلمانوں میں اس طرح کا سلسلہ نہیں تھا. یہ تو بیرون ملک کی باتیں ہم سنتے ہیں ایسی کہ یہ سب چیزیں ہوتے ہیں. اب پاکستان کے اندر, یعنی کہ اندازہ لگائیے کہ مسلمانوں کا یہ رجحان بنتا جا رہا ہے کہ اپنے والدین, بوڑھے والدین کو وہ اٹھا کر اولڈ ہاؤسز میں بھیج دیتے ہیں کہ ہم ان کی کفالت نہیں کر سکتے, ہم انہیں برداشت نہیں کر سکتے, ہم ان کا خرچ پورا نہیں کر سکتے. اللہ اکبر کبیرہ, یعنی کیسا حال ہو گیا ہے. مطلب یہ سمجھ لیجئے جیسے حدیث پاک کا مفہوم جو میں عرض کروں گا کہ دعا کے حوالے سے کہا گیا کہ والدین کو اپنی دعاؤں میں یاد رکھو, اور جو والدین کو اپنی دعاؤں میں یاد نہیں رکھتے وہ رزق کی برکت سے محروم کر دیے جاتے ہیں. اندازہ لگائیے
اتنا بڑا مقام والدین.
اللہ,
اور آج کل معاشرے میں کس قدر نا قدری ہو رہی ہے. اور واقعی
ایک چھوٹی سی عرض کرنا چاہوں گا, میں اب ٹیکسٹائل سے وابستہ ہوں سلسلہ. ایک شخص کو میں جانتا ہوں, لینڈ لارڈ بھی ہیں, مطلب اللہ تعالیٰ نے بہت نوازا ہے. ان کی عادت, مطلب اللہ نے اتنا دیا ہے کہ اب اللہ پاک نے نوازا ہے. وجہ کیا ہے, ریزن کیا ہے؟ ان سے جب ملاقات ہوئی تو انہوں نے بتایا, میری والدہ بھی حیات میں, والد صاحب کا انتقال ہو چکا ہے, لیکن میری کیفیت یہ ہے میری والدہ کا فون آؤ, میں کسی بھی بڑی کانفرنس میں بیٹھا ہوں, کسی بڑی میٹنگ میں بیٹھا ہوں, میری والدہ کا فون بجتا ہے نا تو میں سب کچھ چھوڑ دیتا ہوں. یہاں تک کہ اگر میں ایئرپورٹ پہ موجود ہوں اور میری فلائٹ ہے اور والدہ نے کسی کام سے مجھے بلا لیا ہے, میں اس فلائٹ کو چھوڑ دیتا ہوں.
اللہ اللہ
اللہ, اس فلائٹ کو چھوڑ دیتا ہوں کہ میں اپنی والدہ کے حکم, میرا فون آ گیا ہے تو مجھے اپنی والدہ کے پاس پہنچنا ہے.
اللہ,
یعنی اس معاشرے میں ایسے لوگ بھی ہیں اور اللہ پاک نے ان کی ماں کی دعاؤں سے اتنا نوازا ہے کہ کیا کہنے.
سبحان اللہ سبحان اللہ. بزرگوں کے مدنی چینل کے ناظرین, واقعی خوش نصیب ہیں وہ لوگ کہ جو اپنے والدین کی خدمت کر رہے ہیں اور اپنے والدین کی خدمت کو اپنے لیے اخروی انعامات کا ذریعہ سب بنا رہے ہیں, سمجھ رہے ہیں, جنت کی تیاری کر رہے ہیں, انہیں مبارک ہو. اور وہ لوگ غور کریں کہ جو والدین پہ خرچ کرتے ہوئے سوچتے ہیں کہ اگر ماں باپ پہ خرچ کر دیا تو میرا گزارا کیسے ہوگا, میرا گھر کیسے چلے گا, میرے بھی تو بچے ہیں, میں اپنے بچوں کی پرورش کیسے کروں گا. تو میرے بھائی ذرا غور کرو, آپ بھی انہی کے بچے ہیں اور انہوں نے اپنا مال آپ ہی پہ خرچ کیا ہے, آپ کو پڑھایا ہے, لکھایا ہے, سردی سے بچایا, گرمی سے بچایا, اچھا کھلایا, اچھا پہنایا, اچھی تعلیم دی, آج آپ کسی قابل ہو گئے. آج جب آپ مال کما رہے ہیں, اچھا کما رہے ہیں, تو ماں باپ پہ خرچ کرتے ہوئے سوچ رہے ہیں. آپ جس طرح آپ اپنے بچوں پہ پیسہ لٹا رہے ہیں نا, دیکھیں اب تو مہنگائی ہو گئی, بڑا دور چینج ہو گیا, پہلے ایسا دور نہیں تھا, پہلے انکم بھی کم ہوتی تھی, پھر بھی آپ کے ماں باپ آپ کی خواہشیں اور فرمائشیں پوری کیا کرتے تھے, اور آج آپ کی انکم بھی زیادہ ہے, وسائل بھی زیادہ ہیں, اور آپ جس قابل بھی ہیں اپنے ماں باپ کی بدولت ہیں. آپ اپنا پیسہ اپنے ماں باپ سے روک رہے ہیں, اپنا پیسہ روک رہے ہیں اور ماں باپ پہ خرچ کرتے ہوئے سوچ رہے ہیں, یہ بڑے افسوس کا مقام ہے. ذرا غور تو کریں, کتنے پیار اور محبت سے آپ کے ماں باپ نے آپ کو پال پوس کر جوان کیا ہے, آج یہ آپ کے محتاج ہو گئے ہیں. تو قرآن مجید فرقان حمید میں اور احادیث کریمہ میں اللہ پاک عز و جل نے اور اس کے پیارے محبوب علیہ السلام نے یہی تو ارشاد فرمایا ہے کہ ان کی خدمت کرو, اور ان کی خدمت کرنے ہی میں بڑے بڑے انعامات پوشیدہ ہیں. کتنی پیاری مثال بیان کی ہمارے بزرگ مبلغ شہزاد اتاری بھائی نے, کہ ایک شخص جنہیں یہ جانتے ہیں جو ماشاء اللہ ویل سیٹ ہیں, اور وہ کتنی ماں کی مطلب خدمت کر رہے ہیں, کتنا خیال کر رہے ہیں کہ فلائٹ بھی مس کر دیتے ہیں, نہیں ماں کا فون آ گیا مجھے یہ کام کرنے جانا ہے, اور ہم غور کریں ہم کیا کر رہے ہیں. یقین مانے اگر آپ چاہتے ہیں نا کہ اللہ پاک آپ کو رنگ لگا دے, تو اپنے ماں باپ کی خدمت کر لیں. اگر بڑھاپے میں مل گئے انہیں غنیمت جانے, ان کی خدمت کر لیں, رب کو راضی کر لیں, انشاءاللہ کامیاب ہو جائیں گے. الحمدللہ آج کا ٹاپک آپ نے سنا, حقوق ادا کریں. اب ہم نے اپنے بارے میں غور کرنا ہے. دیکھیں پورا پروگرام کرنے کا مقصد یہ, ہم سب بھی جو موجود ہیں, جو سن رہے ہیں, اور جو گھروں میں مدنی چینل دیکھ رہے ہیں, یا جب جب یہ پروگرام دیکھا جائے, اس موضوع پر غور کرنا چاہیے, اور ہمیں سوچنا چاہیے کہ ہماری تجوریوں میں جو مال رکھا ہے, اس مال میں کوئی کسی غریب کا مال تو نہیں ہے, کسی یتیم کا مال تو نہیں ہے, کسی کا ناحق مال تو ہم نے جمع نہیں کر رکھا, یا کہیں ایسا تو نہیں کہ ہم نے وراثت میں بہنوں کا حق روک رکھا ہو, کہیں ہمارے ذمے بہنوں کی وراثت کا مال ہو, یا ہم نے کسی کی جگہ پر ناجائز قبضہ کر رکھا ہو, کہیں ایسا تو نہیں کہ ہماری تجوریوں کے اندر جو بینک بیلنس میں جو ہمارا مال پڑا ہوا ہے, کہیں وہ ہم نے رشوت لے کے جمع کیا ہو, کہیں ایسا تو نہیں کہ وہ کسی کا ناحق مال ہم نے دبا کر جمع کیا ہوا اور اس سے ایش بھری زندگی گزار رہے ہوں. تو یاد رکھیں, آج تو زندگی گزر جائے گی, ہو سکتا ہے کہ آج کوئی آپ کو پکڑ نہ سکے, ہو سکتا ہے کہ ہم سے کوئی آج اپنا حق وصول کرنے کی طاقت نہ رکھتا ہو, لیکن یقین مانے ایک دن ایسا آنے والا ہے جسے قیامت کا دن کہا جاتا ہے, جس دن عدل کا ترازو قائم ہوگا اور اللہ پاک انصاف فرمائے گا, تو یقین مانے کہ اس دن پائی پائی کا حساب دینا ہوگا, اور اس وقت دینے کے لیے پائی اور پیسہ نہیں ہوگا ہمارے پاس. اس دن جو معاملے ہوں گے وہ اس کے بدلے میں ہمیں نیکیاں جمع کرانا پڑ جائیں گی. تو اس دن کی شرمندگی سے بچنے کے لیے, اللہ کے عذاب سے, اس کے قہر و جلال سے بچنے کے لیے, اور اللہ پاک کو راضی کرنے کے لیے آج ہمیں سچی پکی توبہ کر لینی چاہیے. یقین مانے جس کا حق دینا ہے آج ادا کرنے کی کوشش کر لیں, کیونکہ اگر حق ادا نہیں کر سکے تو اس کے ہاتھ جوڑ کے, پاؤں پکڑ کر, معافی مانگ کر اس کو منانے کی کوشش کر لیں تو کوئی نجات کی صورت بن سکتی ہے. لیکن کل نہ مانیں گے, اگر قیامت میں اگر مان گیا کہ کل پھنس جائیں گے ہم, پھر ہمیں پریشانی ہوگی, مسئلہ حل نہیں ہو سکے گا, بہت مشکل ہو جائے گی. آج روئیں دھوئیں تڑپیں اور اپنے مسئلے کو حل کرانے کی کوشش کریں. اللہ پاک ہمیں اپنے معاملات کو درست کرنے کی توفیق عطا فرمائے.
آمین.
مدنی چینل دیکھتے رہیے، اللہ پاک ہمیں مدنی چینل دیکھتے رہنے کی توفیق عطا فرمائے. آمین آمین. بجاہ نبی الامین صلی اللہ علیہ وسلم، صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.